This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
Kasma, udara, siman. नेपाली संगीत आकाशका स्वर सम्राट नारायण गोपालको यो भावुक र कर्णप्रिय स्वरबाट तपाईँलाई आज मैले स्वागत गरेँ। आज डिसेम्बर 7 तारिक अर्थात् नेपाली क्यालेन्डर अनुसार 2071 सालको मङ्सिर 21 गते आइतबार 5:30 बजेको छ र 5:30 बजे रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्गमा अनि रेडियो .edu.au मार्फत संसारभरि कुन तरङ्ग कुन कार्यक्रम बच्छ भनेर तपाईँलाई मैले भनिरहनु पर्दैन श्रोताहरू। हो, यो संसार कार्यक्रम हरेक आइतबार यही समयमा तपाईँको सामु आउने गर्दछ। हरेक आइतबार 5:30 बजेदेखि 6:30 बजेसम्म तपाईँको साथमा रहनेछौँ हामी विविध खोराकहरू लिएर। यो सिलसिला करिब 3 वर्षदेखि चलिरहेको छ। तपाईँलाई मैले आजको कार्यक्रममा स्वागत गरिहाले। मैले कार्यक्रमको सुरुमा नारायण गोपालको निकै कर्णप्रिय निकै मात्रै भनौँ अति कर्णप्रिय यो साङ्गीतिक प्रस्तुति तपाईँलाई सुनाउनुको विशेष कारण के थियो भने आज म आजको कार्यक्रममा विशेष रूपमा नारायण गोपाल स्वर्गीय नारायण गोपालको बारेमा केही कुरा गर्नेछु। गत शुक्रबार उहाँको 24 स्मृति दिवस रहेको थियो र त्यसै सन्दर्भलाई लिएर मैले आज तपाईँको सामु नारायण गोपालका मिठा कर्णप्रिय र एकदम सदाबहार गीतहरू पस्किने जमर्को गरेको छु। तपाईँलाई यो जमर्को रमाइलो नै लाग्छ होला भन्ने ठानेको छु, मिठो नै लाग्छ होला भन्ने ठानेको छु र आजको कार्यक्रम म सुरु गर्दैछु। सदा चाहिँ समाचारबाट सुरुमा भुटान सम्बन्धी समाचार। युरोपियन इन्भेस्टमेन्ट ब्याङ्कले अब भुटानलाई हाइड्रो पावर प्रोजेक्ट्स, क्लाइमेट चेन्ज इनिसिएटिभ र स्मल एन्ड मिडियम एन्टरप्राइजेसका प्राइजेस विकासका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने भएको छ। यसै साता भुटान र सो ब्याङ्क बीच सम्झौता हुनेबारे जानकारी गराइएको हो। कतिपय दाताहरूले भुटानलाई दिँदै आएको ऋण बन्द गर्दै आएको बेला यो कदमले भुटानको विकासमा केही मदत पुग्ने देखिन्छ। 150 देशमा लगानी गर्दै आएको विश्वको सबैभन्दा ठूलो वित्तीय संस्था युरोपियन इन्भेस्टमेन्ट ब्याङ्कले भुटानलाई औपचारिक रूपमा सहयोग दिन सुरु गरेको हो। सुरुमा भुटानले खास गरी भौतिक पूर्वाधार र जलवायु परिवर्तनको विषयमा काम गर्न सहयोग पाउनेछ। भुटान यो साल दक्षिण एसियाको सबैभन्दा कम भ्रष्टाचार हुने देशमा परेको छ। ट्रान्सपेरेन्सी इन्टरनेसनलले बुधबार निकालेको 2014 रिपोर्ट अनुसार विश्वका 175 देशमध्ये भुटान 30 स्थानमा परेको छ। दक्षिण एसियामा सबैभन्दा बढी भ्रष्टाचार हुनेमा फेरि पनि अफगानिस्तान परेको छ। डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेको छ। संसारभरको तुलनामा 175 देशमध्ये डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेको छ भने उत्तर कोरिया र सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा परेका छन्। डेनमार्क सबैभन्दा कम भ्रष्टाचार र उत्तर कोरिया र सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक। भुटानको संसदमा विपक्षीहरूले सरकारको आलोचना गरेका छन्। खास गरी दक्षिणी जिल्लाहरूमा बढ्दै गएको सुरक्षा खतरालाई लिएर उनीहरूले सरकारको आलोचना गरेका हुन्। एक भारतीय नागरिकको हालै साम्चीमा भएको मृत्युपछि उत्पन्न दङ्गा, दक्षिणी जिल्लाहरूमा बढ्दै गएको अपहरण जस्ता घटनाहरूबारे सांसदहरूले कुरा उठाएका हुन्। गेल्फो फुन्चोलिङ साम्ची जस्ता जिल्लामा जनता शान्तिसित बस्न नसकेको र सरकारले शान्ति सुरक्षाको लागि कुनै कदम नचालेको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका हुन्। सरकारले भने यसबारे सरकार चनाखो रहेको र सुरक्षा सतर्कता बढाएको जनाएको छ। भारतीय पक्षसित पनि सुरक्षा अवस्था सुधार गर्ने विषयमा छलफल भइरहेको जानकारी संसदलाई दिएको छ। गत दुई महिनामा मात्र दक्षिण जिल्लाहरूबाट 12 भुटानीहरू अपहरणमा परिसकेका छन्। तीमध्ये 2 अझै छुटेका छैनन्। धेरैजसो पैसा तिरेर छुट्ने गरेका छन्। 109 अफिसरहरू, 2619 आर्मी पर्सनल र 1365 पुलिस अफिसरहरू साम्से, फुन्चोरिङ, सामजोङखर र सिप्सुमा सुरक्षाका लागि खटाइएको सरकारले जानकारी दिएको छ। मंगर जिल्ला अदालतको निर्णयलाई पल्टाएर भुटानको हाइकोर्टले हालका सभामुखलाई जग्गा सम्बन्धी मुद्दामा सफाइ दिएको छ। मंगर जिल्ला अदालतले गल्पोजिङ टाउनमा रहेको 5373 स्क्वायर फिट जमिन स्पिकर जिग्मे जाङपोले गैर कानुनी रूपमा लिएको भन्दै त्यसलाई बदर गरेको थियो। कोर्टले आफ्नो निर्णयमा भनेको छ, कुरुचु हाइड्रो इलेक्ट्रिसिटी प्रोजेक्ट निर्माणका लागि जग्गा अधिग्रहण गर्दा स्पिकर जिग्मे जाङपोको 3 एकरभन्दा बढी जग्गा अधिग्रहणमा परेको हुँदा त्यसको सट्टा भर्नामा गाल्पोजिङ टाउनको जग्गा उनलाई दिएको हो। गत साल मंगर जिल्ला अदालतले स्पिकर जिग्मे जाङपो सहित 70 गाल्पोजिङ टाउनमा गैर कानुनी हिसाबले जग्गा लिएको भन्दै जग्गा फिर्ता गर्न आदेश दिएको थियो। भूटानको संसदले निर्वाचन सम्बन्धी सम्पूर्ण महत्वपूर्ण कानूनमा परिवर्तन गरेको छ। अब उसो माथिल्लो सदन नेशनल काउन्सिलका सदस्यले पुनः निर्वाचन लड्दा आफ्नो सांसद पदबाट राजीनामा दिनुपर्ने छैन। गत साल कानूनमा कुनै स्पष्ट व्यवस्था नहुँदा निर्वाचन आयोगले आफै कानूनको व्याख्या गर्दै माथिल्लो सदन नेशनल काउन्सिलका सदस्यले पदमै बसेर पुनः निर्वाचन लड्न नपाउने भन्दै राजीनामा गराएको थियो। राजीनामा दिएर चुनाव लडेका कतिपय सांसद हारेपछि उनीहरू पूर्ण कार्यकाल काम गरे बापत पाउने भत्ताबाट समेत वञ्चित भएका थिए। पथरी स्थित भूटानी शरणार्थी शिविरका एक युवालाई प्रहरीले अर्काकी श्रीमतीलाई कुटपिट गरेको आरोपमा पक्राउ गरेको छ। सोही शिविरको सेक्टर G6 हट नम्बर 24 30 वर्षीय जिना राईलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले बुधबार हुने विवाहका बेहुला सेक्टर G2 हट नम्बर 15 25 वर्षीय मिलन छेत्रीलाई भनिने चिनिने तारावीर बुढाथोकी पक्राउ गरेको हो। पीडित राईले गत आइतबार इलाका प्रहरी कार्यालय पथरीमा दिएको जाहेरीका आधारमा बुढाथोकीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। कुटपिटबाट आँखाको डिलमा गम्भीर चोट देखिएको राईको पथरी अस्पतालमा उपचार भइरहेको छ। पीडित महिला छविलाल राईसँग मोरङको बाहुनी दुई सोमबारेबाट 2069 सालमा विवाह गरी आएकी थिइन्। उनीसँग जिल्ला अदालत मोरङमा एक वर्ष अगाडि छोडपत्र गरी अर्को श्रीमतीले भित्राएका छविलाल सहित शिविर सचिव चम्पा सिंह राईले पटक पटक कुटपिट तथा दुर्व्यवहार गरेको भन्दै उनीहरूलाई कारवाहीका लागि उनले माग गरेकी थिइन्। अमेरिकाको टेक्ससमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको टेक्सस विश्वविद्यालय संग्रहालयमा राखिएको दिमाग मध्ये करिब 100 दिमागका नमुना गायब भएका छन्। दिमागको ती नमुना चार्ल्स विटमेन दिमागको नमुना पनि थियो, जसले 1966 16 जनाको हत्या गरेका थिए। बीबीसीका अनुसार केही मदिरा सेवन गरेका विद्यार्थीले ती दिमागका नमुना गायब पारेको हुन सक्ने बताइएको छ। विश्वविद्यालयका कर्मचारीले यो निकै ठूलो नोक्सान भएको बताएका छन्। उनीहरूका अनुसार दिमागको नमुना कसले चोर्यो भन्नेबारे छानबिन गर्ने तयारी भइरहेको छ। यी नमुना करिब 30 वर्ष पहिला आस्टिनको सरकारी अस्पतालबाट ल्याएर विश्वविद्यालयमा राखिएको थियो। लामो समयदेखि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा रहेको अमेरिका अब त्यस रूपमा रहेन। विश्वकै सबैभन्दा धेरै आबादी भएको अथवा जनसङ्ख्या भएको चीनले अमेरिकाबाट विश्वको पहिलो नम्बरको आर्थिक शक्तिको टाइटल खोसेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले शुक्रबार यस्तो जनाएको हो, पछिल्लो अवस्थामा चीनको अर्थतन्त्र 176 खर्ब अमेरिकी डलर पुगेको छ भने दोस्रो स्थानमा झरेको अमेरिकाको करिब 174 खर्ब अमेरिकी डलर बराबर सीमित हुन पुगेको छ। सन् 2014 अमेरिकाको लागि दुःखद बन्न पुगेको छ। इतिहास लेख्नेले यो वर्ष अमेरिकाले विश्वकै पहिलो अर्थतन्त्रको ताज गुमाएको वर्षको रूपमा उल्लेख गर्नेछन्। सन् 2015 चीनको प्रवेश विश्वकै पहिलो अर्थतन्त्रको रूपमा हुने भएको छ। यो सधैँका लागि नभए पनि लामो समयसम्म दिगो रहने अर्थविदहरूको अनुमान रहेको छ। एक दशक अघि अमेरिकाको उत्पादन चीनको भन्दा 3 गुणा ठूलो भएको मार्केट वाचले इङ्गित गरेको छ। सन् 1980 चीनको अर्थतन्त्र अमेरिकाको तुलनामा 10% मात्र भएको फाइनेन्सियल टाइम्सले उल्लेख गरेको छ। चीनको यो आर्थिक वृद्धिले विश्व अर्थतन्त्रको 16.5% ओगटेको जनाएको छ। अमेरिकाले यसमा 16.3% ओगटेको छ। आइएमएफले यो मूल्याङ्कन क्रय शक्तिको आधारमा तय गरेको अथवा पर्चेसिङ पावर प्यारिटी भन्छ यसलाई गरेको जनाएको छ। यसमा अर्थतन्त्र मापन गर्दा मुद्राको दरमा आउने उतार चढावको प्रभावलाई समावेश गरिँदैन। अमेरिका विश्व अर्थतन्त्रको यो उच्च स्थानमा सन् 1872 आसीन भएको थियो। यो स्थान अवश्य बेलायतबाट खसेको थियो। बेलायतले यो टाइटल केही वर्ष मात्रै आफूसँग राख्न सकेको थियो। आजको लागि समाचार भुटान र विश्वभरि रहेका केही मुख्य समाचारहरूको सङ्गालो यो संसारमा यति नै। अर्को साता यो संसारको अर्को अङ्कमा तपाईँले विश्वभर र भुटानसँग सम्बन्धित केही मुख्य समाचारहरू सुन्ने हुनेछ। आज भने तपाईँलाई मैले अघि सुरुमा भने जस्तो नारायण गोपाल विशेष रूपमा नारायण गोपालका गीतहरू तपाईँलाई लिएर आएको छु। अबको पालोमा म तपाईँलाई अर्को फेरि कालझै निकै मिठो र सुमधुर नारायण गोपालको स्वरमा अर्को के सुनाउँदैछु। गीतको बोल छ मलाई नसोध कहाँ दुख्छ घाउ। मलाई नसोध कहाँ दुख्छ घाउ मार्मिक निकै मिठो कर्णप्रिय गीत तपाईँलाई मैले नारायण गोपालको स्वरमा सुनाएँ अहिले पनि अहिले फेरि पनि दोस्रो गीत पनि. अब तपाईँलाई म एउटा इन्टरभ्यू बजाउनतर्फ लाग्दैछु. यो इन्टरभ्यू रहेको छ एकजना युवा साथीको. यो सदा चाहिँ अन्य इन्टरभ्यूभन्दा केही फरक छ. त्यसको त्योभन्दा अगाडि म त्यसको बारेमा अलिकति ब्याकग्राउन्ड भन्न चाहन्छु. तपाईँले केही समय अगाडिदेखि सुन्नुभएकै होला, एकजना बेलनागिटो एक्सटेन्सनमा बस्ने एकजना अधिकार कर्मी अधिक मानव अधिकारसँग सम्बन्ध रहेर केही समयदेखि काम गर्दै आएका लोकनाथ आचार्य चाहिँ गएको झन्डै डेढ महिना दुई महिनादेखि चाहिँ कहाँ छन् भनेर पत्ता लगाउनु छ कि छैन. केही समाचारहरू आएका छन् भुटानले अपहरण गरेर लगेको छ भनेर. अब त्यो पुष्टि गर्न निकै गाह्रो छ, तर पनि भुटानका पुराना इतिहासहरू भुटानले गर्न खोजेका इतिहासहरूलाई कल्ट्याउँदाखेरि त्यो नहुने भन्न पनि सकिँदैन. किनभने 1989 सालतिर 1989 पनि नेपालबाट भुटानले टेक्नदेजल जोगेन गजमेर सुशील पोखरेल जस्ता व्यक्तिहरूलाई नेपालबाट टिपेर लगेको थियो. त्यसपछि पनि ड्रुक नेसनल कङ्ग्रेसका तत्कालीन अध्यक्ष आरके रङथकिनले दोर्जे आर्के दोर्जीलाई पनि भुटानले लान खोजेको थियो, तर अन्तर्राष्ट्रिय दबावका कारण लान सकेन। भारतीय प्रहरीले भुटानको सहयोगमा उनलाई पक्राउ गरेको थियो, उनलाई भित्र छिराउन त सकेन, तर भारतमै धेरै लामो समयसम्म आर्के दोर्जीले जेल जीवन बिताउनु बाध्य हुनुभयो। त्यसपछि 2008 फेरि पनि भुटानले अर्को हरकत गरेको थियो। 2008 चाहिँ अर्का भनौँ ड्रुक नेसनल कङ्ग्रेसबाट फुटेर बनेको अर्को ड्रुक नेसनल कङ्ग्रेस डेमोक्रेटिकको तत्कालीन जनरल सेक्रेटरी तेन्जिङ जाङपोलाई पनि भुटानका प्रहरी र आर्मीको सहयोगमा पक्राउ गरेर भुटानभित्र रिपोर्ट गरेको थियो। उनको पनि अहिले कहाँ छन् के गर्दैछन् भन्ने कुरो कुनै पत्तो लाग्न सकिएको छैन, अहिलेसम्म के कस्तो छ भन्ने थाहा हुन सकेको छैन। त्यस्तो पृष्ठभूमि हेर्दाखेरि लोकनाथ आचार्यलाई भुटानका प्रहरी र प्रशासकले पक्राउ गरे भन्न त सकिँदैन, तर पक्राउ गरिएको भन्न प्रमाण पनि अहिलेसम्म स्पष्ट रूपमा आइसकेको छैन, किनभने भुटानले त्यसबारेमा केही भनेको छैन। र अन्तर्राष्ट्रिय समुदाय जसलाई चाहिँ परिवारहरूले अपिल गरेका छन् उहाँ त्यस संस्थाबाट पनि पुष्टि हुन सकिसकेको छैन, त्यसले गर्दाखेरि यो अहिलेलाई चाहिँ पुष्टि भइसक्यो यो भुटानभित्रै पक्राउ गरेर लगिएको भन्ने कुरो प्रमाण गर्न सकिँदैन। र लोकनाथ आचार्य 16 अक्टोबर 2014 रहिरहनु भएको छ, उहाँको परिवार अन्य भन्नु श्रीमती बुबा आमा र छोराछोरी बेणाइटो एक्सटेन्सनमा बस्छन्, र उहाँले लोकनाथ आचार्यको खोजीको निम्ति वर्षका भन्न सक्दो प्रयास गरिरहनु भएको छ परिवारजनले, तर पनि कुनै उपाय निस्केको छैन, अहिलेसम्म उहाँ कहाँ हुनुहुन्छ भन्ने कुरो पत्ता लाग्न सकेको छैन। त्यसै सन्दर्भलाई लिएर मैले लोकनाथ आचार्यकी छोरी एकजना सृजना आचार्यसँग मैले कुरा गरेको छु, तपाईँलाई अहिले सृजना आचार्यसँगको यो कुराकानीतर्फ म जोड्दैछु।
कार्यक्रम युवा संसारको आजको कार्यक्रममा हामीले भुटानी शरणार्थी शिविर बेलडाङ्गी 3 बस्नुहुने एकजना युवा साथीलाई निम्ति आएछौँ, र आज सदा चाहिँ हामीले युवा प्रतिभा अथवा युवाको विषयवस्तुमा जानकारी दिने भन्दा पनि एकजना युवा जसको बुवाको केही समय अगाडिदेखि चाहिँ अपहरण भएको थियो त्यसको विषयमा हामीले जानकारी दिनलाई उहाँलाई हामीले अनलाइनमा बोलाएका छौँ। उहाँको नाम हो सृजना आचार्य, म उहाँसँग कुरा गर्दैछु। सृजना, युवा संसार कार्यक्रममा तपाईँलाई स्वागत छ।
धन्यवाद।
यो तपाईँको बुवाको नाम लोकनाथ आचार्य, केही अगाडिदेखि चाहिँ उहाँ हराउनु भएको छ भन्ने समाचार सुनिएको छ, यसको बारेमा थप जानकारी दिनुहोस् त श्रोताहरूलाई।
हजुर, 16 अक्टोबरमा चाहिँ उहाँ युरोपको ह्युमन राइट्सको मिटिङमा जानुभएको थियो, अनि त्यस पश्चात चाहिँ घरमा कलहरूको फोन सम्पर्क पनि भएन, अनि त्यही दिनदेखि चाहिँ हराउनु भएको। हामीले त्यो भुटान लगेको छ भन्ने कुरा चाहिँ 27 अक्टोबरमा युरोपको चेयरम्यान एसपी सुब्बा मार्फत जानकारी पायौँ, अनि इन्टरनेसनल एमनेस्टी, रेड क्रसहरूतिर सबैतिर हामीले एप्लाई गऱ्यौँ, तर इन्टरनेसनल एमनेस्टीबाट चाहिँ हामीलाई केही रिप्लाई आएको छैन अहिलेसम्म। इन्टरनेसनल एमनेस्टी युकेबाट आएको थियो, तर उनीहरूले चाहिँ हराएको मान्छेको बारेमा खोजतलास गर्नुहुन्न अरे, अनि उहाँहरूले फरवार्ड गरिदिनु भएको थियो अर्को एमनेस्टीमा, अनि अर्को एमनेस्टीबाट चाहिँ रिप्लाई आएको छैन, तर रेड क्रसबाट चाहिँ रिप्लाई आयो कि उहाँहरूले लेटर प्रिपेयर गर्नुहुँदैछ अरे, अनि आफ्टर वान विक जतिमा चाहिँ हामीलाई केही जानकारी दिन सक्छु होला भनेर भन्नुभएको छ।
अक्टोबर 16 उहाँ युरोपको मिटिङमा जानुभयो, अनि युरोपले चाहिँ तपाईँहरूलाई किन त्यो विषयमा तुरन्त जानकारी नदिएको भनेर सोध्नु भएन?
हामीले त्यस्तो केही सोधिनौँ।
अक्टोबर 27 चाहिँ के भन्नुभयो एसपी सुब्बाले आएर तपाईँहरूलाई?
अक्टोबर 27 चाहिँ एसपी सुब्बाले हामीलाई कल गरेर भन्नुभयो कि माल बजारबाट 3 भुटानको आर्मीहरू सिभिल ड्रेसमा आएर विथ कोलाबोरेसन विथ माल बजारको आर्मीहरू पुलिसहरू उनीहरूसँग कोलाबोरेसन गरेर चाहिँ 3 सिभिल ड्रेसमा आएर चाहिँ किडन्याप गरेर लगेको भन्ने कुरा चाहिँ थाहा भयो, अनि फर्स्टमा साम्चीको आर्मीहरू आउनु भएको थियो अरे भुटानबाट चाहिँ, अनि फर्स्टमा चाहिँ साम थिम्पो लगेर त्यस पश्चात चाहिँ 18 अक्टोबरमा चाहिँ राबुना आर्मीले लगेको अरे वाङ्गी फोटाङमा।
त्यो जानकारी चाहिँ एसपी सुब्बाले दिनुभएको?
हजुर।
उहाँलाई चाहिँ कसरी थाहा भयो त्यो ठ्याक ठ्याक यसरी लगेको छ यो मिटिङमा भनेर?
उहाँलाई कसरी थाहा भयो त्यो सोर्स त हामीलाई खुलाउनु भएन, तर हामीलाई चाहिँ जानकारी सबै उहाँले दिनुभएको।
उहाँले चाहिँ अनि बाबाको रिलिजको लागि के गरिरहनु भएको छ?
उहाँले खोइ म अपिलहरू गर्दैछु, कता कता लेख्दैछु भन्नुहुँदैछ, तर हामी गएको छैनौँ सिलगढी।
अनि तपाईँहरूले चाहिँ एमनेस्टीलाई र रेड क्रसलाई मात्रै भन्नु भएको छ, त्योभन्दा अरूतिर कतै अपिल गर्नु भएको छैन?
एमनेस्टी, रेड क्रस अनि नेपाल गभर्मेन्टलाई पनि हामीले गरेको छौँ।
नेपाल गभर्मेन्टबाट के आयो रेस्पोन्स?
नेपाल गभर्मेन्ट एमपी, कङ्ग्रेसको एमपीले चाहिँ इमेल गर्नुभएको थियो अनि नम्बर सेन्ड गर्नुभएको थियो, कल गरेर म कल गर्नु म धेरै कुरा बुझ्न चाहन्छु भनेर अर्जुन नरसिंह केसीज्यूले, अनि हामीले कल गरेर सबै कुरा भन्यौँ अनि उहाँले म गभर्मेन्टमा यो कुरा राख्छु भनेर भन्नुभएको छ।
नेपाली काङ्ग्रेसबाट चाहिँ सरकारबाट चाहिँ खासै रेस्पोन्स आएको छैन?
छैन।
त्यहाँदेखि युरोपमा चाहिँ के काम गर्नुहुन्थ्यो?
युरोपमा, युरोपको बारेमा त हामीलाई केही कुरा याद छैन, युरोपको बारेमा सबै एसपी सुब्बा अङ्कललाई याद छ। हामीलाई त बेसी त्यो युरोपहरूको बारेमा कुरै हुन्थेन घरमा बेसी जस्तो, त्यही भएर हामीलाई थाहा छैन बेसी।
ए, घरबाट हिँड्दाखेरि चाहिँ युरोपको मिटिङमा जाने भनेर हिँड्नु भएको थियो कि कोही आएको थियो लिन?
होइन, युरोपको मिटिङमा जाने भनेर हिँड्नु भएको थियो।
ए, मिटिङ चाहिँ कहाँ भएको? नेपाल कि इन्डियामा?
माल बजार।
माल बजारमा। अनि एसपी सुब्बा त नेपालमा दमकमै बस्नुहुन्थ्यो होइन र?
होइन, एसपी सुब्बा अहिले सिलगढीमा बस्नुहुन्छ।
अहिले सिलगढीमा बस्नुहुन्छ।
हजुर।
त्यसपछि अरू युरोपमा भन्दा अरू के केमा के काम गर्नुहुन्थ्यो बुबा, के केमा संलग्न हुन्थ्यो?
हामीलाई युरोपमा मात्रै काम गर्नुभएको याद छ, अरू त त्यो पनि त्यस्तै याद छैन। आजकल त घरमै बसेर बाबा आमा स्याहार्नुहुन्थ्यो।
त्यस्तो भुटान जाने आन्दोलन कुन के भन्नेतिर लाग्नु भएको थिएन?
कहिले पनि जानुहुन्थेन भुटान त।
होइन होइन, भुटान जानुपर्छ भन्नेहरूको ग्रुपहरू छ नि, त्यहाँ बाहिर विदेश जानु हुँदैन, हामी भुटान जानुपर्छ भनेर आन्दोलन गरिरहने समूहहरू छन्, तिनीहरूसँग लाग्नु भएको थियो कि थिएन?
त्यो त हामीलाई याद छैन, तर हाम्रो प्रोसेस थियो, हामीले फोटो पनि खिचेको थियौँ युएसको लागि, अनि बाको चाहिँ डिएचएस फेल भएर चाहिँ हामी नगएको। 2010 हाम्रो युएसको लागि फोटो भइसकेको।
डिएचएसमा चाहिँ के समस्या?
डिएचएसमा खोइ बाले अन्तर्वार्तामा के भनिदिनु भयो, बाको दिमाग पनि ठिक छैन, खोइ के भन्नुभयो। अनि 82 इयर्सको हुनुहुन्छ हजुरबा।
ए, हजुरबाको चाहिँ डिएचएसको बिग्रेको?
हजुर, हजुरबाको चाहिँ।
ए,
कान पनि सुन्नुहुन्न अनि आँखा पनि देख्नुहुन्न है, अनि दिमाग पनि अलिक ठिक छैन, अनि त्यही भनिदिनु भयो। अनि त्यस पश्चात डिएचएस फेल भयो, हामीले कतिपल्ट इन्क्वायरी गऱ्यौँ तर भएन। क्यानाडा जानु भन्नुभयो, अनि हामी चाहिँ युएसै जाने, हाम्रो परिवारहरू युएसमै छ भनेर त्यही अडान लिएर बस्यौँ।
अनि युएस जाने परिवारहरूले चाहिँ के प्रयास गरिरहनु भएको छ बाजे बाबालाई खोज्नलाई?
उताबाट हाम्रो काकाहरूले सबैले प्रयास गरिरहनु भएको छ, अनि हिन्दू अमेरिकन फाउन्डेसन भन्ने एउटा संस्था छ अरे, त्यहाँ पनि कुरा राख्नु भएको छ अरे। उताबाट पनि एमनेस्टीहरूतिर सबैतिर पहल भइरहेको छ।
अरू देशबाट भएको छैन?
अरू देशबाट भएको छैन। अनि जर्मनबाट गोविन्द रिजाल दाजुले पनि गर्नुहुँदै छ,
जापानबाट जर्मनबाट होइन?
हजुर, तर भुटानबाट अहिलेसम्म केही रिप्लाई आएकै छैन, न्युजमा पनि दिएको छैन भुटानले।
तपाईँहरूको विश्वासमा चाहिँ बाबालाई भुटान नै लगेको छ भन्ने विश्वास लाग्छ कि लाग्दैन तपाईँहरूको हेराइमा चाहिँ?
हजुर, हामीलाई भुटान नै लगेको छ भन्ने विश्वास छ, किनभने हामीले इन्डियामा चाहिँ सबैतिर नै खोज्यौँ मान्छे लगाएर, 27 हामीले इन्डियामा सबैतिर खोज्यौँ, म र मम्मी पनि यहाँनिर सिलगढीदेखि लगेर जयगाउँसम्म पुग्यौँ खोज्नुको लागि।
अनि होइन, भुटानले बाबालाई लानुको के छ र कारण, भुटानको विरोधमा बाबाले के गर्नु भएको छ?
त्यस्तो कारणहरू त हामीलाई केही पनि याद छैन, जस्ट ह्युमन राइटमा काम गर्नुहुन्थ्यो त्यति नै याद छ हामीलाई, अरू त केही त्यसरी कहीँ जानु पनि हुन्थेन, त्यस्तो केही कामहरू गर्नुहुन्थेन।
ह्युमन राइटमा काम गर्ने त अरू पनि धेरै मान्छे छन् नि त, त्यसो त होइन, उहाँहरूभन्दा धेरै अग्रज एसपी सुब्बाई ह्युमन राइटमा काम गर्ने, अरू पनि धेरै ह्युमन राइटमा धेरै काम गर्ने, टेकनाथ रिजाल झन् धेरै काम गर्ने, खोइ उहाँलाई चाहिँ केही गर्दैन, किन बाबालाई मात्रै लान्छ त?
टेकनाथ रिजाललाई पनि पहिला काठमाडौँबाट लगेर केही नियोजितै राम्रो नाम भन्ने जेलमा राख्नु पर्यो नि।
अनि एसपी सुब्बालाई चाहिँ अनि सँगै मिटिङमा नभएर कसरी, अनि फाल्टै उहाँहरू पनि त सँगै हुन्थ्यो होला, उहाँ एकजनालाई मात्रै कसरी लग्यो भनेर खोजिदिन्थ्यो गर्नु भएन?
खोइ त्यो कुरा त हामीलाई केही याद छैन, एसपी सुब्बा अङ्कललाई नै सबै कुरा याद छ होला ह्युमन राइटको विषयमा त।
हुन्छ त, समयको लागि धेरै धेरै धन्यवाद।
हजुरलाई धन्यवाद।
ब्याकग्राउन्डमा तपाईँले सुन्दै हुनुहुन्छ, एउटा मायाले, एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा, त्यो गीत तपाईँलाई मैले ब्याकग्राउन्डमा बजाउँदै. अब एउटा अर्को एउटा आलेख, भुटानसँग सम्बन्धित आलेख तपाईँलाई म सुनाउन चाहन्छु. भुटान पछिल्लो अवस्थामा कसरी गुज्रिरहेछ, के परिवर्तन आइरहेछन्, हामीले सोचेको भुटान र अहिलेको सोचेको अहिलेको अवस्थाको भुटान के हुँदैछ भन्ने विषयमा. नोभेम्बर 24 तारिकका दिन राजधानी थिम्पूको चामलिङदाङ स्टेडियममा भएको किङ्स कप घरेलु टिमको फुटबल हेर्न भुटानी प्रधानमन्त्री छिरिङ तोप्गे सुटुक छिरे खेल हेर्न प्रधानमन्त्री आएको. आयोजकले मध्यान्तरको केही अघि मात्र थाहा पाए. भुटान फुटबल महासङ्घका सहायक महासचिव मिन्डु दोचीले भने प्रधानमन्त्री खेल प्रेमी छन्, थाहै नदी हेर्न आइरहन्छन्. समुद्री सतहबाट 2320 मिटर उचाइमा रहेको थिम्पू बुमा जीवन फेरिँदै गएको देखिन्छ. अमेरिकी म्यागजिन बिजनेस विकले सन् 2000 भुटानलाई एसियाकै सबैभन्दा खुसी भएको देशमा राखेको थियो. यो विश्व वरियातामा आठौँ थियो. यो समाचारपछि किङडम अफ ह्याप्पिनेस खुसियालीको अधिराज्यको रूपमा भुटानले ख्याति अझ कमायो, अझ बढ्यो. मानव विकास सकाङ्क मापनको आधार आर्थिक वृद्धि मात्रै नभई सन्तुष्टिलाई समेत मानिएको थियो. तर यो खुसीको पारोसँग 1,00,000 नेपाली मूलका शरणार्थीको दुःखलाई भने जोडिएको छैन. 1988 पछि सरकारी कार्यालय, स्कुल, कलेज र चाडबाडमा राष्ट्रिय पोसाक गोर किरा लगाउनै पर्ने र जोङ्खा भाषा बोल्नुपर्ने नियम लागू गरिएपछि यसको विरोध दक्षिण भुटानको चिराङबाट 1,00,000 भन्दा धेरै नेपाली भाषी लखेटी चिराङ साम्चे गेलेफुबाट 1,00,000 भन्दा धेरै नेपाली भाषी लखेटिएका थिए. शरणार्थीको रूपमा पूर्वी नेपालमा बसेका 90,387 भुटानी शरणार्थी विभिन्न मुलुकमा पुनर्वासका लागि गइसकेका छन्. झापा मोरङका शिविरमा अब 35,000 जति शरणार्थी बाँकी रहेको छ. बाँकी भएको यस क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले जनाएका छन्. ग्रस नेसनल ह्याप्पिनेस जिएनएच आयोगले नै भुटानमा विकासको नीति र स्रोत साधन परिचालन कार्यक्रम ल्याउँछ. यस्तो विधि अपनाएको भुटान विश्वको एक्लो देश हो. अरू देशमा यो कार्यक्रम योजना आयोगले गर्छ. यसमा असल शासन, सामुदायिक सशक्तता, परिस्थितिजन्य विविधता र अनुकूल जीवनस्तर समयको उपयोगितालाई आधार मानेर सुसङ्गाङ्ग तयार गरिन्छ. 4 वर्ष अघि भएको सर्वेक्षणमा जीवनस्तरलाई 18.4% अथवा 18.4% सर्वोत्तम 65.2% उत्तम र 12% ठिकै र 4% असन्तोषपूर्ण भएको भनेका छन्। करिब 7,50,000 जनसङ्ख्या भएको भुटान दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देश पनि हो. यहाँ हुने ठुलो अपराध भनेको ल्यापटप र फोन चोरी हो. पत्रकार नामकी जामले भनिन्, 26 वर्षीय युवाङ पिण्डारिकाले गत वर्षदेखि ट्राभल एजेन्सी खोलेर पर्यटन व्यवसाय सुरु गरेकी छन्। भुटानमा 1,00,000 भन्दा धेरै पर्यटक आउँछन् र यो नै उसको दोस्रो ठुलो आमदामीको स्रोत हो. प्रत्येक पर्यटकले $200 अफ सिजन र 250 सिजनमा खर्च गर्नै पर्छ. सबभन्दा ठुलो काम कमाइ चाहिँ जल विद्युत हो. उसले 1,700 मेगावाट विद्युत उत्पादन गरेको छ र सन् 2020 भित्र 10,000 मेगावाट उत्पादन गरेर भारतलाई बेच्ने लक्ष्य बनाएको छ. नयाँ पुस्ताको भुटानी युवाहरू पर्यटनतिर बढी आकर्षित भएका देखिन्छन्। राजधानी थिम्पूमा विवाह नगरी सँगै बस्ने जोडी लिभिङ टुगेदरलाई सामान्य मानिन्छ. 20 वर्षीय रिता राई पछिल्लो 8 महिनादेखि लिभिङ टुगेदरमा छिन्. कक्षा 10 पढेर छाडेकी एउटा होटलमा वेटर काम गर्छिन्. पत्रकार नामगे जाम पनि 8 वर्षदेखि लिभिङ टुगेदरमै छिन्। उनीहरू यसलाई सामान्य मान्छन्, लागू औषध दुर्व्यसनी बढेपछि केही औषधि प्रतिबन्धित छन्। यो भयो छोटो आलेख, भुटानमा पछिल्लो समय केही परिवर्तन हुँदैछ भन्ने विषयमा तपाईँलाई मैले सुनाएको. तपाईँले यो आलेख सुन्दा सुन्दै बिचमा ब्याकग्राउन्डमा नेपाली सङ्गीत आकाशका स्वर सम्राट नारायण गोपालको सुमधुर गीत सुनिरहनु भएको थियो. अब पनि फेरि पनि म तपाईँलाई अर्को नेपाली सङ्गीत आकाशका मूर्धन्य श्रष्टा नारायण गोपालको स्वरमा अर्को निकै मिठो होइन अति मिठो गीत तपाईँलाई म फेरि पनि पस्किँदैछु. पर्खे बसी आउला भनी मेरो उठ नेपाल हो. आउला भने नारायण गोपालको मिठो स्वरमा तपाईँलाई मैले ब्याकग्राउन्डमा म्युजिक सुनाउँदै नारायण गोपालका विषयमा केही बोल्छु भनेको थिएँ मैले अहिले सुरुमा त्यस विषयमा बोल्न मन परिरहेको छ. शब्द थुपारी के हुन्छ, भाव भए पो हुन्छ. राम्रो कविताका सन्दर्भमा श्रेष्ठ पारसमणि प्रधानले यो कालजय सन्देश प्रधानको कालजय सन्देश नारायण गोपालले कतै पढ्न सुन्न पाए पाएनन् उनको गीत चयनले यसलाई दुरुस्त व्यवहारमा उतारेको छ. स्वर्गीय गायक एवं सङ्गीतकार नारायण गोपाल गुरुवाचार्य गीतका गेडा अथवा शब्द यसरी छाम्थे कि अब्बल भए मात्र गाउँथे, नत्र रद्दीका रद्दी कागज चाहिँ टोकरीमा फालिदिन्थे. गीतकार रिसाउला, चित्त दुःख होला भन्ने उनलाई रत्ती चित्त थिए चिन्ता थिएन. त्यसैले उनले धेरै गीतकारलाई नकारे, थोरै राम्रो गीतकारका डायरी नै कब्जामा राखेर गाए. कालजय भावले ओत प्रोत शब्दमाला छानेर मेहनतसँग सङ्गीत र गायकी भरेकैले नारायण गोपाल भने कालजयी मृत्यु विजेता. नारायण गोपाल जति राम्रा गायक र सङ्गीतकार हुन्, राम्रो गीत छान्न सक्ने क्षमता त्यति नै थियो उनमा. समकालीनले साँचेको अनुभूति यसै भन्छ महाकवि लक्ष्मीप्रसाद देवकोटा, यो कवि श्रुतिचरण श्रेष्ठ, कविवर माधव प्रसाद घिमिरे भूपेश्वर छन् र अन्य सुप्रसिद्ध गीतकारका रचना उनले यसै पाएनन् अनि त ख्याल खेलाइमै गाए. आफ्नो पुस्ताका प्रतिभा पहिचान गरे र तिनका उत्कृष्ट रचना उम्किने दिएनन्. गीतकार एवं गायक भीम विराग त्यस्तै एउटा प्रतिभा थिए जसलाई नारायण गोपालले आफ्नो कब्जामै राखेको उनका समकालीन सुनाउँछन्. पहिलो भेटमै नारायण गोपालले आफ्नो डायरी लिएर तपाईँले लेखेका सबै गीत म गाउँछु, अरूलाई नदिनुहोला भनेको दिवंगत गीतकार विरागले नायकलाई सुनाएका थिए. 50 भन्दा बढी गीत रहेको त्यो डायरी नारायण गोपालले आफैसँग राखे, मन परेको गीत सारेर मात्र फिर्ता गरिदिए. विराटको भनाइले नारायण गोपालको राम्रो गीतप्रतिको मोह प्रष्ट हुन्छ. औसत रचनालाई वास्त नगर्ने, राम्रो रचना उम्कने नदिने यही स्वभावले उनका गीत कालजयी बनेको सङ्गीत समीक्षकहरू टिप्पणी गर्छन्. विराटको डायरीमा भेटिएको मध्ये तिमीले पनि मजस्तै दिएर हेर, मायालुको सम्झनामा आफूलाई बिर्सिहेर नारायण गोपालले सबैभन्दा पहिला गाएका थिए अनि क्रमश रेकर्ड भए. आजभोलि हरेक साँझ मातिन थालेछु, जिन्दगी आत्तिन थालेछ र कसरी म भुलेँ, केमा म भुलेँ, तिम्रो ओठमा कि मुस्कानमा केमा म भुलेँ. नारायण गोपालले पहिचान नगरेको भए गीतकारको यो बिचा चिनारी बन्थ्यो बन्दैन थियो कालीप्रसाद रिजाल भन्न सक्दैनन्. साहित्यको मूलधार छाडेर पढाइ र जागिरमा लागेको 20 वर्ष जति उनलाई नारायण गोपालले भेटे, गीत सङ्गीतको चर्चा गरे, रिजालले जानेको सुनेको मजाले व्यक्त गरे. सायद उनको नारायण गोपाललाई जाँच्यो. केही बेर अघिसम्म नारायण गोपालको आँखामा सूचना विभागको हाकिम त्यही क्षण सम्भावित गीतकारको सूचीमा परिहाले. पहिलो भेटमै नारायण गोपालले उनलाई गीत लेख्न अराए. कालीप्रसादले सिधै हात उठाए, नलेखेको 20 वर्ष भयो, सक्दिनँ कि. नारायण गोपालले मन नपरेको गीत सिधै फालिदिन्छन् भन्ने कुरा सहरभरि चर्चित थियो. रिजालले पनि सुनेका थिए. त्यसैले उनलाई त्यो आग्रह भारी लाग्यो, कता कता जोक जस्तो. कोसिस गर्नुहोस् न. दोस्रो पटकको जोडले मात्र उनी अलिकति हौसिएका थिए. एउटा फालिदिए भने अर्कोले स्थान पाउला कि भन्ने आशले एकैचोटि दुईवटा गीत लेखेर नारायण गोपाललाई दिए. तर रिजालका दुवै गीत नारायण गोपालले गाए. सँगै आँखा छोपी नरु भन्नु परिहाल्छ र झरेको पात चाहिँ भयो उजाड मेरो जिन्दगी. गीतले हिट खाए, समयक्रममा थपिए, यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी र माया मर्नेको माया गर्नेको चोखो माया देखियो। रिजालले त्यसपछि थुप्रै गीत लेखे, थुप्रै गाए, गायिकाले गाए, तर नारायण गोपालसँगको सहकार्य बनेको आफ्नै कीर्तिमान उनलाई भारी बन्यो, किनभने ती गीतको लोकप्रियतालाई आफ्नै अन्य रचनाले उछिन्न सकेनन्। गएको शुक्रबार नारायण गोपालको 24 स्मृति दिवसको सन्दर्भमा उनले भने उसको मृत्यु भएको छ, 6 महिनासम्म त केही लेख्नै सकिन, जब जब लेख्न बस्ने उसलाई ऊ याद आउँथ्यो र मन बहकिन्थ्यो, साह्रै छटपटि र पीडामा पर्थे। त्यति बेला समूह समूहमा विभक्त थियो नेपाली संगीत क्षेत्र, गीतकार संगीतकार गायकका समूह, समूह नारायण गोपाल समूह नारायण गोपालको पनि थियो तर साथीहरूको समूह। रचनाको मामिलामा उनी आफ्नो अर्काको छुट्याउँदैनथे, जतिसक्दो राम्रो खोज्थे, नभए सबैभन्दा धेरै गीत मेरै गाउनुपर्ने नि, उसँग सबैभन्दा नजिक त मै थिएँ नि जस्तो लाग्छ, नारायण गोपालका नजिकका गीतकार नगेन्द्र थापा सम्झन्छन्। देवकोटासँग नारायण गोपालको व्यक्तिगत सम्बन्ध भएन, तर उनले यात्री र मुनबन्धन कविता गाए। सिद्धेश्वरसँग पनि निजी सम्बन्ध थिएन, तर उनको रचना मेरो प्यारो उखलढुङ्गाले उनलाई लोभ्यायो। गोपाल योञ्जन, भूपी शेरचन, दिनेश अधिकारी जस्ता रचनाकारसँग उनी निकै नजिक रहे, तर रचना छान्ने मामिलामा कहिले पक्षपात नगरेको बताउँछन् थापा। बिर्सेर फेरि मलाई नहेर र मेरो गीत म उभिएको धुलोले सुनोस् का गीतकार थापा भन्छन्। नारायण गोपालले धेरैको गीत हेरेर छानेका छन्, तर कसैलाई पनि मेरा निम्ति लेखिदेऊ भनेका भनेको सम्झना छैन। गोपाल योञ्जनका को पनि त्यसै गाएका छैनन्, शब्द र सङ्गीत मन परेरै गाएका छन्। 2024 सालमा नगेन्द्र थापासँग परिचय हुनुअघि नारायण गोपालले रत्न शमशेर थापा र माणिक रत्नका गीत गाए। बिस्तारै गोपाल योञ्जन, भूपी शेरचन, हरिभक्त कटुवा लगायतका रचनाले उनलाई आकर्षित गरे। आफ्नो गीतलाई खुब रुचाउने नारायण गोपाल किन परपर भएका थिए, गीतकार रत्न शमशेरले मेसो पाएका थिएनन्। उनले कहिले यस विषयमा सोधेनन् पनि, वाद विवाद विनय संगीत परपर भयो, मैले वर बनाउने प्रयत्न पनि गरिन। उसले सायद आफ्नो भविष्य हेरेर नयाँ रचनाकारसँग हात बढाएको होला भनेर चुपचाप बसे, जसको गीत गाए पनि नारायण गोपालले राम्रै चिज छानेको उनी बताउँछन्। केहीले थापालाई नारायण गोपालले माथि उठाएको गीतकार पनि भने, उनको रचना गीत एक आन्छा ठट्टैमा यो बैंस जान लाग्यो, स्वर्ग किरानी आँखाको भाका बिछोडको पीडा नसकी खप्नमा नारायण गोपालको स्वरमा कालजाई छ। त्यस हिसाबले उनी नारायण गोपालको स्वरको जादुको प्रशंसा गर्छन्, तर नारायण गोपालले माथि उठाएको भन्ने टिप्पणी स्वीकार्दैनन्। त्यसपछि पनि मैले गीत लेखिरहेँ, तल झरे जस्तो लाग्दैन, उनी भन्छन्। व्यक्तिगत सम्बन्ध जे जस्तो भए पनि शब्दलाई महत्त्व दिने गायकका रूपमा नारायण गोपालको व्याख्या गर्छन् थापा। गीत हेरेर सन्तुष्ट भएपछि सङ्गीत दिने, कुन शब्द र कुन गीत हेरेर सन्तुष्ट, कुन पङ्क्तिलाई कसरी गाए राम्रो हुन्छ भन्दै अभ्यास गर्ने उनको बानीको प्रशंसक छन् उनी। नारायण गोपालसँग सल्लाह गरेर साधारण शब्दमा लोक लय मिसाएर प्रेमको यथार्थ गीत बनाउने उद्देश्य अनुसरूप एकांश ठट्टैमा यो बैंस जान लाग्यो रचना भएको उनी सम्झन्छन्। 30 मिनट 3 मिनट 20 सेकेन्ड मात्रै रेकर्ड हुने यो जमानामा कलकत्ता रेकर्ड गर्न गएका नारायण गोपालले गीतको अन्तिम पक्ति अटाउन नसकेको उनले भुलेका छैनन्, तर त्यो अंश उनलाई कण्ठै छ। केटाले भनेको छ, अप्सरा हौ तिमी धपक्क भलेकी केटी, अरुण हौ तिमी अरुणाको लेखी, दुवै साह्रै नै सुहाउने तिम्रो हाम्रो जोडी, सुरेली खेलेर तारा हेर्न आउला। पञ्चायतकालमा उनका धेरै गीत क्रान्तिकारी ठानेर रेडियो नेपालले ब्यान गरिदियो, जसमा धेरै जसो नारायण गोपालको स्वर थियो। एक मुठी चामल पाउन, हजुर नाङ्गोलाई र बहिनीका तारा हामी सर्वहारा, रेडियो नेपाल रेडियोले प्रसारण नगरेको उनीसँग अझै दुःख छ। सिंह दरबार नटेक्ने अड्डे लिएका नारायण गोपालका गीत कसरी सुरक्षित राख्ने, नेपाल टेलिभिजन का तत्कालीन अध्यक्ष तथा महाप्रबन्धक निर शाहलाई यो चिन्ताले पिरलिरह्यो। उनी सिंह दराज नछिरे नेपाल टेलिभिजन बाहिर निस्कने योजना शाहले बनाए। त्यही अनुरूप प्रज्ञा प्रतिष्ठानमा नारायण गोपाल एकल साँझ आयोजना भयो। अहिले टेलिभिजनमा घन्किने नारायण गोपालका गीत त्यही अठोटको उपज हो। त्यति बेलाको आफ्नो प्रयास सार्थक भएको सम्झन्छन् उनी। नेपाल टेलिभिजनमा फेरि अध्यक्ष बनेका शाहको नारायण गोपालसँग सहकार्यका प्रक्रिया गर्दाका रमाइला अनुभव छन्। निर शाहको गीत पर्खी बसे आउला भने मेरो उठ नेपालो र आँखैमा कसैको तस्विर बसेछ नारायण गोपालको आवाजको कालजयी बन्यो। कहिलेकाहीँ धेरै सम्भेरसँग हाँसु नारायण गोपालले गाइदिएका मात्र त्यसको प्रशंसा आफ्नै कलमले सुन्दर पङ्क्ति कोरिदिए। क्यानभासको पहेँलो रङमा लतपतिएर पहेँलो रङ नै हराए जस्तो। नारायण गोपालका अभिलेख जोगाउन सहयोग पुर्याएका शाहले त्यही डायरी जोगाउन सकेनन्। त्यो डायरीको आवरण टेकवीर मुखियाले बनाइदिएका थिए। त्यसमा अरू पनि गीत पनि थिए, अरू गीत पनि थियो। प्रकाशन गर्नुपर्छ पर्छ यो त भनेर एकजना कविले लगेका थिए, हराइदिए। त्यसपछि लामो समय मैले केही लेख्नै सकेँ किन साले पछि त पोखे। धेरै गीतकार नारायण गोपाल आफ्नो पहुँचभन्दा परेको ठान्थे। उनलाई गीत गाइदिनु पर्यो भन्न अप्ठ्यारो भन्दै ढोकामा अभिएका थिए निर्देशक तुलसी घिमिरे। प्रस्ताव सुने बित्तिकै उनी पन्छे, म फिल्मको टाइटल गीत गाउँदिन। पछि सङ्गीतबारे सोधे, रञ्जित गजमेरको सङ्गीत हो भनेपछि बिस्तारै सकारात्मक हुनुभयो तुलसी सम्झन्छन्। बुढो भयो टेर्नको सफर भन्दै नगाउन खोज्नु भएको थियो। मैले तपाईँ आउने भए हामी प्लेनमा लैजान सक्छौँ, राजी हुनुभयो। फिल्म दक्षिणामा गाएको यो मुटुलाई कसरी सम्झाइ बुझाउँ नारायण गोपालको अन्तिम गीत बन्यो। घिम्रेसँग यो गीतको रेकर्डिङ अनुभव अविस्मरणीय छ। जति पटक गाउँदा पनि नारायण गोपाललाई चित्त बुझेको थिएन। रेकर्डिस्टले अडियो लेभल नपुगेको भनेर किचकिच गरे। रञ्जित गजमेरलाई लाग्यो आवाजमा चिसो पुगेन। सबै सुनेपछि नारायण गोपालले आधा केजी आइसक्रिम किन्न पठाए। आइसक्रिम खाएर पनि कसैको गीत गाउन सक्छ, रेकर्डिस्टले रेकर्डिस्ट ताते। नारायण गोपालले कपा कप खाएर म्युजिक ट्र्याक चलाउन इसारा गरे। त्यसपछि त यस्तो स्वर निस्कियो कि सब छक्क, एक किसिमको जादु नै भयो त्यहाँ। अघि हुँदा हुँदै हुँदैन भन्ने रेकर्डिस्ट पनि चकित घिमिरे सम्झन्छन्। तैपनि त्यत्रो आइसक्रिम खाएपछि अन्तिममा खोकी त लागिहाल्यो। फेरि रेकर्डिङ गर्ने सुरमा थिए दाई। रेकर्डिस्टले मानेन, उसले सबैलाई बाहिर जान अनुरोध गर्यो र एकछिनमा बोलाएर गीत सुनायो। बब्बाल भनेछ, दाईले पनि मन पराए। हामीले खोकी सहितका गीत फिल्ममा राख्ने निर्णय गर्यौँ। उत्तरार्धमा मात्र नारायण गोपालका समीपमा पुगेका घिमिरेलाई सहकार्य लामो नभएकोमा पछुतो छ। गीतका रिजालाई रोमान्टिक गीत गाउन नपाएकोमा, लेख्न नपाएकोमा। एक क्यान्सर पीडित आफन्तले अस्पतालको सयामा आँखा छोपिनरो भनी भन्नु परिया छ भन्ने गीत त मेरै लागि लेख्नुभएको जस्तो लाग्छ भन्दै कानिएको देख्दा उनलाई पीडा भएको थियो। आफ्नो उमेर अनुसार सौन्दर्यको गीत पो लेख्नु पर्थ्यो कि जस्तो पनि उनलाई लागेको थियो लागेको हो। तर यति बेला मैले आफ्नै जीवनदेखिको असन्तुष्टि पोखेको थिएँ, आफ्नै मनोदशा प्रकट गरेको थिएँ। धेरैको जीवनसँग मेल खाएछ, रिजाल भन्छन्। झऱ्यो जिन्दगी, टुट्यो जिन्दगी नारायण गोपालको शवयात्रामा बजाइएको थियो। त्यति बेला उनलाई झन पीडा भयो किन यस्तो अलच्छिना गीत लेखिएछ भनेर। श्रोताहरू, गएको शुक्रबार नारायण गोपालको 24 स्मृति दिवसलाई सन्दर्भ मानेर मैले नारायण गोपालसँग सम्बन्धित केही सामग्रीहरू तपाईँलाई पस्किने प्रयास गरेँ। नारायण गोपालको त्यो मिठो गीत, मिठो स्वर, मिठो त्यो बोली हामीले कहिले पनि छुटाउन सक्दैनौँ, भन्न सक्दैनौँ। नारायण गोपालका यी गीतहरू आज मात्र होइन कालान्तरसम्म पनि रहिरहनेछन् र सदा चाहिँ रहनेछन्। हामीले आजभोलि सुन्ने गीतहरू क्षणिक समयका लागि चर्चित हुन्छन् तर लामो समयसम्म रहन सक्दैनन्। नारायण गोपालले जति पनि गीत गाए ती कालान्तरसम्म जस्ताको तस्तै रहनेछन्। हिजो पनि जति मिठास थियो त्यो गीतमा, आज पनि त्यही मिठास नारायण गोपालका गीतहरूमा पाइन्छ। यो नारायण गोपालको त्यो म्युजिक करियर नेपाली साङ्गीतिक जगतको स्वर्णिम युगको रूपमा रहिरहनेछ र हामी नारायण गोपाललाई सदा चाहिँ सम्झिरहनेछौँ। हामीले त्यस्ता गीत फेरि कहिले पनि नेपाली सङ्गीत आकाशमा पाउने सक्ने छैनौँ। अब चाहिँ नारायण गोपालको यति धेरै चर्चा गरिसकेपछि, नारायण गोपालको विषयमा मैले बोलिसकेपछि अब जाने बेला भएको छ। यो संसार कार्यक्रम सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अर्को आइतबार पाँच बजे यो संसार कार्यक्रमको अर्को अङ्क लिएर हामी यो संसार टिमको कुनै पनि मित्र तपाईँको साथमा आउनेछौँ, तपाईँको रेडियो सेटमा फेरि पनि बोल्न आउनेछौँ। यो लामो गन्थन तपाईँलाई म यहीँ सिद्ध्याउँछु अर्को आइतबार आउने बाचाका साथ, र अन्त्यमा जाने बेलामा तपाईँलाई फेरि पनि म नारायण नेपालकै अर्को कालजाई सुमधुर गीत पस्किन चाहन्छु। यो गीतको शीर्षक रहेछ विरह माया अधुरो रह्यो।
Thank you.